नमस्कार, म कल्पना भट्टराई। नेपाल चौतारीको यो अङ्कमा तपाईँलाई स्वागत छ। नेपालमा 2066 सालमा घरेलु हिंसा सम्बन्धी ऐन आएको छ। घरेलु हिंसा ऐन आइसकेपछि यसको प्रभावकारिता कस्तो छ अनि घर परिवारमा विभिन्न बाहनामा हुने हिंसाको स्थिति कस्तो छ त भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित हुनेछ। नेपाल चौतारी यति बेला तपाईँ देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट www.afn.org.np पनि सुनिरहनु भएको छ। कार्यक्रम सुनिरहँदा तपाईँलाई पनि यस्तो भन्न पाए हुन्थ्यो भन्ने त लाग्न सक्छ। यदि त्यस्तो हो भने कुनै धक नमानी मोबाइलबाट म्यासेज पठाउनुहोला। म्यासेज गर्नको लागि मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना लेख्नुहोस् अनि आफ्ना कुरा लेखेर हामीलाई 5500 पठाउनुहोस्। अब चाहिँ चुरो कुरोतिर लागौं। उरेक नेपालको तथ्याङ्कमा 2064 साल असारदेखि 2065 साउनका बीच 7236 घरेलु हिंसाका घटनाहरू बाहिर आए। हेर्नुहोस् त, यति धेरै हिंसाका घटना। अब ती घटनाहरू मध्ये पनि 73% अर्थात् 5282 घटनाहरू महिला हिंसासँग सम्बन्धित थिए। यसै गरी 11% घटना यौनिक, 9% घटनाहरू बलात्कार, 4% हत्या र 3% चाहिँ चेलीबेटी बेचबिखन सम्बन्धी घटनाहरू थिए। मैले यो कुरा भनिरहँदा तपाईँहरूको दिमागमा पनि एउटा कुरा त पक्कै आयो होला, सबैभन्दा बढी महिला हिंसा त घर परिवारसँग सम्बन्धित पो हुँदो रहेछ। एउटा उदाहरण सुनाउँछु तपाईँलाई, सिन्धुलीको एउटा परिवारको। श्रीमान श्रीमती बीच पटक पटक कलह हुने यो घरमा सहकर्मी निशा राई पुग्नु भएको थियो। हामी पनि एकैछिन यो परिवारको कुरा सुनौ न त।
सिन्धुली झाङ्गा झोली रातोमाटोको एउटा वैद्य परिवार, रातो माटोले लिपेको 3 तले घरमा बस्छन्। यो घरका श्रीमान श्रीमती बीच दिनहुँ झगडा पर्छ। झगडाको मुख्य विषय बन्छ खानेकुरा अर्थात् माछा मासु खाने र नखाने। जन्मेदेखि अहिलेसम्म मासु नखाएकी टङ्कमाया वैद्यका श्रीमानलाई छाकै पिच्छे मासु चाहिन्छ। 45 वर्षको वैवाहिक सम्बन्धमा यही नै झगडाको मुख्य कारण बनिरहेको छ। श्रीमती टङ्कमाया वैद्य,
व्यवहार राम्रो गर्नुपर्छ नगर्नु भन्दाखेरि मान्नु भएन।
तपाईँ मासु नखाने, तपाईँको श्रीमान चाहिँ खाने होइन?
खाने। अनि मैले चाहिँ अब सधैँ चाहिँ दङ्गिया घुर्की भयो भने मैले कन्ठी बाने होइन, अनि कन्ठी बाने चाहिँ झन् चर्को बेठा भयो, उसलाई रिस उठ्यो। अनि जता गए पनि रिसाउने, घर बसे पनि रिसाउने, बाहिर हिँड्ने पनि रिसाउने।
तपाईँको श्रीमानसँग विवाह हुँदा चाहिँ उहाँलाई थाहा थिएन कि तपाईँ शाकाहारी हो भन्ने?
थाहा भइकन नि बिहे गरेको होइन। पहिला पहिला पनि बेला बेलामा परिरहन्थ्यो, परे पनि सहिन्थ्यो, आफूलाई चाहिँ अलि काम गर्न हाँक्दा गर्न सकिन्थ्यो होइन। अब त बुढेसकाल भयो, तपाईँलाई रुचाउनु सक्दैन नि त।
श्रीमानलाई चाहिँ धेरै माछा मासु खान मन लाग्थ्यो?
खानुहुन्थ्यो, अनि तुलै बनाइ पनि गरिदिएको थियो कन्ठी बाँदाखेरि पनि। अब उहाँले फुटाइदिए पनि मैले तार दिन्थेँ, बनाइदिन्थेँ होइन। त्यसरी अब जता गए पनि झगडा हुने हुने, अन्न खानु परे पनि झगडा गर्ने, अनि जुवा तास पनि खेल्ने नि। अहिले पुरा पछिको झगडा चाहिँ जाँ रौसी खाएर नि जुवा तास खेलेर नि झगडा परेको नि।
मासु खान गरेको आग्रह नमान्दा टङ्कमायाले धेरैचोटि श्रीमानको कुटाई खानुभयो। श्रीमानले गरेको हिंसा गाउँमा हुने मेलमिलाप केन्द्रसम्म पुग्यो। केन्द्रमा मिलापत्र गराइयो तर श्रीमानको आनी बानी बदलिएन। टङ्कमायाका श्रीमान गोपी कृष्ण वैद्य,
मासु छोरीलाई घिन मान्थ्यो अनि उहाँबाट चाहिँ मनमरब हुन्थ्यो।
तपाईँको श्रीमतीले बनाइदिएन भनेर रिस उठ्थ्यो?
त्यही हो, पहिलादेखि खाइबसेको, थाहा भएर पनि दियो मासु मात्र नखाने ठाउँ दियो। गर्ने व्यवहार त गर्नु पर्यो नि, बनाएर टुलाएर खुवाउनु पर्यो नि श्रीमानलाई। मेरो कहीँ व्यवहार ठुलो छ, हेर्नुहोस्। जहीँ छोरी नाति नातिना आउँछ, हेर्नुहोस्, त्यो टुलाएर बनाएर खुवाउनु पर्छ। अब उसले त्यो जुठो भाडा सुठो भाडा हार सार झिरेन भने अरू मान्छे ल्याएर लाउँछ। घरमा स्वास्नी भएको नि म आफैले टिपेर म गर्थेँ नि त। सुनालाई घिन मान्ने हे त्यहीँ कहिले उन्न खानलाई हामीले कर लगाएको छैन, फेरि त्यस्तै घिन मान्छ हे त्यहीँ भने फेरि झगडा हुन्छ। ती प्रणामीसँग बिहा गर्नुपर्छ त्यतिखेर। हेर्नुहोस्, मलाई मासु मासु खाने खाने छ, मलाई त चाहिँ दैनिक बनाइसी चाहिन्छ, अन्डा मासु माछा।
टङ्कमाया वैद्यमाथि दिनौ जसो हुने हिंसाको साक्षी छिमेकी निर्मला श्रेष्ठ पनि हुनुहुन्छ।
घरमा पनि नजिकै छ एउटै आँगन छ, उहाँको अवस्था पहिला त हिंसामा पर्दा त एकदमै जटिल अवस्था थियो नि। उहाँ अब उहाँ धेरै पिटा खानु भयो, पेट दुख्यो भनेर रुनु भयो, कराउनु भयो। अहिले जेसुकै होस् मरे नि मरोस् जेसुक होस्
उहाँमाथि चाहिँ धेरै कुटपिट हुन्थ्यो घरमा।
त्यो दिन चाहिँ धेरै नै भयो, सायद हामी नगएको भए केही न केही हुन्थ्यो, त्यहाँ घटना नै हुन्थ्यो। 11 महिना अगाडि हो योभन्दा पहिला पहिला धेरै हुन्थ्यो, भए पनि त्यो दिन चाहिँ धेरै भयो, हामी त्यहीँ गएर छुट्याएको नै हामीले हो।
झन्डै एक वर्ष अघि चाहिँ श्रीमानसँग सम्बन्ध विच्छेद गर्न खोज्नु भएको थियो।
अनि गाविसमा निमन्त्रण गएर सचिवलाई कति सम्झनु लायो अनि सम्झनु भएन, अनि
तपाईँहरू चाहिँ छोडपत्र नै गर्ने भनेर कसरी पुग्नु भयो?
छोडपत्र गर्ने भने अब त्यस्तै झगडा हुँदा हुँदै त्यस्तै बेलामा भएको नि, यो त अब पुर्खैदेखिको भनौँ न, बिहा गर्दादेखि नै भनौँ न, अब त्यस्तै पहिल्यैदेखि नै त्यस्तै भइरहेको थियो। अब त्यस्तो गरेर कुट्नु भयो, धेरै कुट्नु भयो होइन, मलाई साह्रै दुःख भयो होइन, अनि म माइटो आएर बसेको थिएँ, माइटो पनि म बस्नु सकिनँ, नसकेपछि म यताउता कटाचौँ भन्यो, सचिवले गाली गरे मलाई होइन, म माथि बहिनी कहाँ बसेँ, अनि यो बहिनीले भन्थ्यो यहीँ बसो भने, म बसेन, म चाहिँ माथि कान्छी बहिनी थियो, बहिनी कहाँ बसेँ।
तपाईँले आत्महत्या पनि गर्छु भनेर कति पटक प्रयास पनि गर्नुभयो होइन,
गर्दा गर्दा नभए चाहिँ साह्रै दुःख लागेको छ, के हुन्छ के हुन्छ होइन, के गर्छ के गर्छ मनमा, के हो भने बाँच्नु उपाय नभएपछि त्यस्तो पनि भयो भने, न त त्यो पनि हुने थिएन, के गर्ने के गर्ने भने बाँच्नु गाह्रो भनेर अनि मरिदिन्छु भने जस्तो नि हुने कि, झरफर त भइहाल्छ। त्यतिखेर अब रात परेको, बाबु कुटिएको, आफूले दुःख लायो, आएर माइति बसेँ, सजी बाबुको छोराले नि भनेर नकुटौँ बुरस्काल भयो, यस्तो नगरौँ भरे हजुरआमा भनेर भने, ठिकै छ के गरेर हुने हो, फोन गरेर छोरालाई जगाएर अनि छोरो राखेर, अनि म पट्टिबाट साथी उहाँ भाइ भान्जा राखेँ, त्यस पछाडि अनिखेरि भान्जा राखेर अनि त्यस्तै मिलमिला गरे, छोराले भने हामीहरूको नराम्रो हुन्छ मा, सकेसम्म मिलेर बस्नु भने, अनि लौट भनेर मिलेरै बस्यो। अब यहाँबाट बुवा मिलेन भने मै लगेर पाल्छु बरु, मै राख्छु भनेर छोरोले भने, अनि उही लगेर चाहिँ अनि हेरि भन्दाखेरि भएछ यी मिल्नु।
उहाँको श्रीमानलाई सम्झाउन कतिको गाह्रो भयो?
बुझ्दै नबुझ्ने अब यसै गरी झर्केर हिँड्नुहुन्थ्यो, अनि पछि सम्झाउँदा सम्झाउँदा छोराले हामीले भने छोराले नै धेरै सम्झाउनु भइसकेको थियो।
अब के भन्नु, अब योभन्दा अब पछि अब फेरि पनि त्यस्तो नहोस् भन्ने मात्रै छ के, अनि अब त्यसै भए पनि अब तिमीलाई केही पनि दिन्न, केस जेसी गर सबै मेरो भन्ने थिएँ, उहाँले भन्नुहुन्थ्यो होइन, योभन्दा पछि अब नहोस् भन्ने नि हुन्छ के, 14-15 वर्षदेखि नै भयो धेरै नै मूर्ख अलि ताल गरेको, अब नपरेको मेलाले सहरै बस्नु पर्ने।
झन्डै 5 दशकदेखि श्रीमानबाट मानसिक र शारीरिक हिंसा खेप्दै आएकी टङ्का मायाले कैयौं चोटि आत्महत्या समेत गर्न खोज्नुभयो। उहाँलाई हिंसा सहेपछि घर परिवारका कुरामा मिलापत्र गर्दै जानुपर्छ भन्ने सोचाइले उहाँलाई कानुनी सहारा लिएर लड्ने डरो आँट पनि छैन। नेपाल चौतारीका लागि सिन्धुलीबाट फर्केपछि काठमाडौँबाट म निशा राई।
ओहो, वर्षौंदेखि हिंसा खेपिरहेकी सिन्धुलीकी यी महिलाको कुरा सुन्दा त मैले मेरै छरछिमेकमा हुने यस्तै घटनाहरू पनि सम्झे, जसले हिंसा भएको कुरा खुलेर भन्न सक्दैनन् अनि उजुरी गर्न पनि सक्दैनन्। कतै तपाईँ पनि यस्तै हिंसाको चपेटामा त हुनुहुन्न? हिंसा गर्नु अपराध हो अनि हिंसाबारे नबोल्नु पनि हिंसालाई बढावा दिनु हो। श्रीमानले गरेको हिंसा सहँदा सहँदा आजित भएर सम्बन्ध विच्छेदका लागि उजुरी दिन आएकी एकजना महिलासँग सहकर्मी अभिमन्यु निरविले गर्नुभएको कुराकानी अब तपाईँलाई सुनाउँछ है त।
के भएको थियो तपाईँको घरमा अनि यहाँ आउनुभयो?
मेरो विवाहपछि मेरो छोरा भयो, अनि छोरा भएपछि मेरो श्रीमानले अर्को श्रीमती लिएर आयो, अनि त्यसपछि मलाई पिट्ने दबाब दिने गर्न थाल्नुभयो।
जुन बिहे भयो तपाईँहरूको त्यति बेलाको सम्बन्ध चाहिँ कस्तो थियो?
एकदम राम्रो थियो, उसले पनि एकदम माया गर्थ्यो। पछि खोइ छोरा भएपछि चाहिँ के भएर खोइ उसले अर्को लिएर आयो, माघी विवाह हो हाम्रो।
अनि उहाँको घर पनि ललितपुर नै हो कि तपाईँको मात्रै?
उहाँको घर त ललितपुर, मेरो त काठमाडौँ।
अनि अहिले चाहिँ तपाईँ ललितपुर बस्नु भएको छ?
ललितपुरमै।
कति बेला चाहिँ तपाईँले थाहा पाउनु भयो कि उहाँले चाहिँ अर्को ल्याउनु भयो भनेर?
मेरो छोरा जन्मिएको 9 महिनामा।
उहाँले अर्को ल्याइसकेपछि कस्तो व्यवहार देखाउनु भयो तपाईँलाई?
एकदम घरमा आउने, टर्चर दिने, रासन पानी नि नहेर्ने, लिएर आए पनि हेर्न त हेर्नु भएको थियो अलिअलि, अनि पछि पछि हुँदा हुँदा अहिले छोड्नु भयो।
उहाँले ल्याएको थाहा पाउने बित्तिकै तपाईँले केही प्रतिक्रिया जनाउनु भएन कि ल्याइ किन ल्याइस भन्ने खालको कुरा गर्नु भएन?
त्यो त भनेको थिएँ, किन ल्याउनु भयो, मैले तपाईँलाई के गरेको थिएँ, मेरो के गल्ती थियो, तपाईँले यसरी किन अर्को चाहियो भनेर सोद्धा मलाई ल्याउन मन लाग्यो, लिएर आएँ भन्नुभयो। लिएर आए पनि मलाई थाहा नपाउन्जेल एकदम पहिलाकै जस्तो व्यवहार गर्नुहुन्थ्यो।
जब तपाईँले थाहा पाउनु भयो अनि?
थाहा पाएपछि चाहिँ अनि त्यसपछि चाहिँ कुट्ने, आउने, घरमा आएर दबाब दिने, त यस्तो म हेर्दिनँ, जेसुकै गर भन्ने, कुट्ने जाने गर्नुभयो।
जुन छोरा छ नि अहिले 4 वर्ष भयो, छोरालाई चाहिँ कस्तो व्यवहार गर्नुभयो?
छोरालाई त हेर्न त अब आएपछि माया त गर्नुहुन्छ, तै पनि हेर्नु चाहिँ हुन्न।
तपाईँलाई कुन बेलामा लाग्यो अब म यो घरमा बस्न सक्दिनँ, मैले छुट्टिनु पर्छ भन्ने कुरा चाहिँ कुन बेलामा लाग्यो?
पहिला पहिला त आस्था लाग्थ्यो अब एउटा छोरा हो म जसरी नै पाल्छु मेलापात हुन्छ कि जे गरेर नि म सक्छु म सक्षम छु म पाल्न सक्छु भने अब जब मेरो छोरा स्कुल जान थाल्यो त्यसपछि त स्कुलमा त अब फीहरू आउँछ गाह्रो भयो कि अब मेलापातले त गरेर त दिन सकिँदैन तिर्न सकिँदैन साह्रै गाह्रो भयो अब चाहिँ म कति सहनु त्यसको दबाब मलाई कति पिटे खानु अब चाहिँ सक्दिनँ बस्नै भनेर नै छुट्टिन्ला हो
तपाईँले अनि पढ्नु चाहिँ भएको छैन
मैले पढेको छु एसएलसीसम्म पढेको छु इलेभेनमा पढ्दै थिएँ अनि विवाह भएको
तपाईँलाई अहिले के लाग्छ मैले पढेको भए चाहिँ अलिकति राम्रो हुन्थ्यो होला भन्ने के लाग्छ
त्यस्तो त लाग्छ अलि पढेको भए राम्रो जब पाउँथेँ राम्रो हुन्थ्यो छोरालाई पाल्नलाई आँट आउँथ्यो
अब श्रीमानसँग छुट्टिनको लागि यहाँ प्रोसेस गर्दै हुनुहुन्छ कस्तो लागिरहेको छ अहिले अब प्रोसेस साँच्ची नै छुट्टिने नै भनेर आएको
हजुर छुट्टिने नै भनेर आएको अब त गाह्रो भयो अत्याचारै भयो म त्यो ठाउँमा बस्नै नसक्ने भयो न सासू ससुरोले हेर्ने न श्रीमानले हेर्ने साह्रै दबाब सधैँ कुट्टै पिटै कति खानु अब छुट्टेसी बरु एक्लो जिन्दगी भनौँ न छोरालाई आफूले कमाइ गरेर खानिन सक्छु नि भनेर नै आँटेको काम खोजिरहेको छु अब काम पाएपछि त सजिलै हुन्छ नि त छोरा पाल्न उगर्नलाई सक्छु म मेरो छोरा एउटालाई म जसरी पनि पाल्छु भनेर आँट्छै छ
आफ्नै श्रीमती हुँदाहुँदै अर्की बिहे गर्ने यी पुरुषलाई के भन्ने आफ्ना श्रीमानले कान्छी ल्याएर कतै राखेको सुन्दा उहाँलाई कस्तो भयो होला फेरि कानूनले बहुविवाहलाई अपराध भनेको छ अनि दोस्रो श्रीमती भित्र्याउने श्रीमान उपर उजुरी दिएर न्याय पाउन सकिन्छ हिंसा हुने अरू पनि कारण छन् भन्ने त तपाईँलाई थाहा छँदैछ सानो सानो घरायसी न्युदेखि दाइजोको चलन लगायतले महिलालाई घरबार विहीन पारेको छ रुँदै सडकमा पुग्नुपर्ने अवस्था आएको छ तर रोएर होइन लडेर हिंसा विरुद्ध आवाज उठाउन सकिन्छ बोले जस्तो सजिलो काम गर्न छैन भनेर हिजोसम्म सिराहा गोलबजारकी एक महिला श्रीमानको हिंसा सहने पक्षमा हुनुहुन्थ्यो तर आज उहाँले हिंसाको विरोधमा आवाज उठाउनु भएको छ सहकर्मी जयन्त ठाकुरले उहाँसँग गर्नुभएको यो कुराकानी पनि सुनौं न त
मेरो श्रीमानले घरको अन्य सदस्यको कुरामा लागेर मलाई खुबै पिट्नुभयो उनीहरूले त मलाई मारेर नै फालिसकेका थिए पछि प्रहरी र गाउँ समाजका मानिसहरूले मलाई अस्पताल पुर्याए उनीहरूले त मलाई निर्घात रूपले पिटेर फालेर भागि नै सकेका थिए म तीन दिनसम्म अस्पतालमा बसेँ
किन पिट्नुभयो घरको मान्छेको कुरामा आएर मात्रै कि अन्य कारण पनि थियो
घरको मान्छेहरूको कुरामा आएर पनि हो अनि अन्य कारण पनि छ
अन्य कारण भनेको चाहिँ
मेरो श्रीमान म तिमीलाई राख्दिन भन्नुहुन्छ म अर्को बिहे गर्छु भन्नुहुन्छ मेरो एउटी छोरी छे उसलाई लिएर म कहाँ जानु छ महिना भयो श्रीमान पहाडी मुल्की एउटी केटी लिएर बाहिरै बसेको
कति दिन भयो तपाईँसँग यस्तो व्यवहार गरिरहेको
सुरुदेखि नै यस्तै गरिरहेका छन् उनीहरूले मेरो बिहे भएको 10 दिन बितेपछि उनीहरू मलाई दाइजोको नाममा पिट्न थाले 5-7 लाख रुपियाँ दाइजो लिएर बिहे भएको थियो पछि 50,000 मात्रै बाँकी थियो मेरो बुबाले 10-15,000 पठाउँदै गर्नुभयो जब उनीहरूसँग पनि सकियो त्यसपछि मलाई पठायो रुपियाँ लिन म गइन त्यसपछि उनीहरूले खुबै पिटे मलाई
भनेपछि दाइजोको कारण पनि पिट्नुहुन्थ्यो
हो दाइजोको लागि र मेरो छोरी भयो त्यसैले पनि पिट्न थाले घरमा 8 जना छोरी योभन्दा पहिले नै भइसकेको थियो त्यसपछि पनि छोरी भयो त्यसैले पनि पिटे गाउँमा खुबै हल्ला छ अर्को बिहे गरेर इटहरीमा बस्न थालेको छ भनेर तर बिना प्रमाणको कुरा कसरीहरूलाई भन्ने
गाउँका मानिसहरू सहयोग गर्छन् कि गर्दैनन्
गाउँलेहरूले नै सहयोग गरिरहेका छन् घरका मान्छेले त मलाई खान पनि दिँदैनन् गाउँलेहरूले नै लुकी लुकी मलाई खान दिन्छन्
तपाईँलाई यातना दिएपछि यो कुरा सबैभन्दा पहिले चाहिँ तपाईँले कसलाई राख्नुभयो
सबभन्दा पहिले यो कुरा मैले गाविसमा राखेँ
त्यसपछि
त्यहाँ मिलापत्र गराइहाले उनीहरूले अब के गर्न सक्छ यसले भन्न थाले घरका मान्छेले पछि पनि उनीहरू मलाई पिट्न थाले त्यसपछि म सिराहा जिल्ला अदालत गएँ गाविसमा मिलापत्र भएपछि सामाजिक रूपले पनि 6 पटक छलफल भइसकेको छ तैपनि केही भएन पछि म प्रहरीमा पनि गएँ प्रहरीमा पनि मिलापत्र भयो त्यहाँ पनि यस्तै रवैया रह्यो केही सिप्न लागेपछि हारेर म जिल्ला अदालत गएँ त्यहीबाट अहिले मुद्दा चलिरहेको छ
गाविसमा पनि मिलेर आउनुभयो प्रहरीमा जानुभयो त्यहाँबाट पनि मिलेर आउनुभयो तैपनि तपाईँलाई उनीहरूले यातना दिइराखेका छन् तपाईँले फेरि गएर भन्नुभयो गाउँ विकास समिति र प्रहरी चौकीमा चाहिँ
फेरि पनि गएर मैले भनेको थिएँ, तर उनीहरूले भने अब हामीबाट हुँदैन, हामीहरू हारिसक्यौँ। अहिले मेरो श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा दिनुभएको छ, अब म यसलाई राख्दिनँ, मलाई सम्बन्ध विच्छेद गराउन जति लाग्छ म तिर्छु, तर म यसलाई राख्दिनँ भनेर सम्बन्ध विच्छेदको मुद्दा दिनुभएको छ।
तपाईँको सासु ससुरा पनि सहयोग गर्नुहुन्न?
उनीहरूले नै गर्दा त यस्तो भएको छ, सबै मिलेर बसेका छन्, म एक्लै छु, मेरो सबै गरगहना उनीहरूले नै खोसेर लिइराखेका छन्। उनीहरू मलाई घरबाट निकाल्न चाहन्छन्, बिस्तारै बिस्तारै जग्गा बेचेर उनीहरू यहाँबाट बाहिर जान चाहन्छन्।
तपाईँलाई तपाईँकै घरमा सासु ससुरा श्रीमान जेठानी मिलेर यातना दिइरहेका छन्, तपाईँमाथि घरेलु हिंसा भइरहेको छ, तपाईँलाई थाहा थियो ऐन कानुन अनुसार तपाईँ मुद्दा लड्न सक्नुहुन्छ भनेर?
अँ, मलाई थाहा थियो, अलिअलि घरेलु हिंसा हुँदा मुद्दा लड्न सकिन्छ भन्ने थाहा थियो।
महिला अधिकारवादी सङ्घ सङ्गठनहरू पनि छन्, उनीहरूबाट केही सहयोग माग्नु भएको छ?
मागेको छु।
उनीहरूले चाहिँ सहयोग गरे कि गरेनन् तपाईँलाई?
सहयोग गरे, मलाई चोटपटक लागेको देखेर उनीहरूले नै मलाई अस्पताल पुर्याए।
महिला अधिकारवादी सङ्गठनहरूले यो कुरा अगाडि बढाएका छन् कि छैनन्, के गर्दैछन् अहिले?
मलाई उनीहरूले नै सोधे तपाईँ के गर्नुहुन्छ भनेर, तपाईँलाई जे विचार हुन्छ त्यही गर्छौँ भनेर भनेका छन्। मैले भने अब म सहन सक्दिनँ, अब म मुद्दा नै चलाउँछु, मेरो भागको जग्गा दिउन्, मेरो छोरीको जन्मदर्ता बनाइदिउन्, मेरो बुबा आमाले मलाई दिएको जे जति गरगहना थियो त्यो मलाई दिए पुग्छ।
तपाईँले यो कुरा आफ्नो माइतमा भन्नुभएको छ?
हो, मैले भनेको छु।
तपाईँको बुवा आमाले के गर्नुभयो तपाईँले भनेपछि?
मेरो बुवाले नै भनेर मैले घरेलु हिंसा सम्बन्धी मुद्दा दिएको हो।
यो कुरालाई लिएर तपाईँको बुवाले आफ्नो सम्धी अनि तपाईँको श्रीमानसँग कुरा गर्नु भएको छ?
मेरो बुबाले त मलाई भन्नुभयो सम्बन्ध विच्छेद नै गर भनेर। मैले भने एउटा बिहेमा मेरो यो दशा छ, अर्कोमा के हुन्छ? मेरो श्रीमानले भन्नुहुन्छ यदि सम्बन्ध विच्छेद गरे मात्रै जीविकोपार्जनको लागि खर्च दिन्छु भनेर, नत्र म दिँदिन भन्नुहुन्छ।
अहाँके बाबुजी छथिन से अपन समैत सब बात केलखिन कि नहीं? ई बात के लक
हमर पापा त छ बेरी हमरा कल के छोर पकर कले हम कले हम एगो बियाह केली से ई दासा हमरा दोसर में कोन दासा उ नहीं चाहे से बोलो हम नहीं जाय छी बोलो छोर पकर करते त मात्रे बोलो हम अथी देबै छोर पकर वाला बियाह जान के जमे खर्च बार चार में त नहीं हम दे।
तपाईले एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल ज्योतारी सुन्दै हुनुहुन्छ। आज हामी तपाईँसँग घरेलु हिंसा विरुद्धको ऐन आइसकेपछि महिला हिंसामा आएको फेरबदलबारे कुराकानी गर्दैछौँ। यति बेलासम्म कार्यक्रम सुन्दा त केही भन्न मन पक्कै लाग्यो होला नि तपाईँलाई, या तपाईँले पनि मेरो गाउँघरमा यस्तै घटना छ भनेर सम्झनु भयो होला। त्यसैले तपाईँको कुरा लेखेर हामीलाई एसएमएस गर्नुहोस्। मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर नाम र ठेगाना लेख्नुहोस् अनि आफ्ना कुरा लेखेर हामीलाई 5500 पठाउनुहोस्। तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ, नेपाल चौतारी .afn टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस्। तपाईँका कुरा हामीलाई 1660013457 जुनसुकै बेला रेकर्ड गराउन सक्नुहुन्छ। यसमा फोन गर्दा पैसा लाग्दैन। घरेलु हिंसा विरुद्धको ऐन 2066 प्रभावकारिताको बारे चर्चा गर्दैछौँ हामी। यो ऐनले के भन्छ भने, यदि तपाईँ आफै वा अरू छरछिमेकमा कसैमाथि घरेलु हिंसा भइरहेको छ भने तपाईँले नजिकको प्रहरी कार्यालय, महिला आयोग अथवा गाविस नगरपालिकामा उजुरी गर्नुहोला। उजुरी चाहिँ लिखित पनि गर्न सक्नुहुन्छ, मौखिक पनि। अर्को एउटा तथ्याङ्क सुनाउँछु तपाईँलाई। ओरेक नेपालको पछिल्लो एक वर्षको तथ्याङ्कमा भएका महिला हिंसाका घटनाहरू मध्येमा 100 जनामा 80 जना महिलाहरू आफ्नै श्रीमानबाट पीडित हुन्छन् र 21 जना महिलाहरू परिवारका सदस्यबाट पीडित हुन्छन्। जिन्दगीको यात्रा सँगसँगै गर्ने बाचा गरेको मान्छेले त्यति धेरै पीडा दिन्छ भने कसरी सँगै हिँड्न सकिन्छ अनि जीवन बिताउन कसरी सकिन्छ? तिनै नजिक भनिएका व्यक्तिहरूको विरुद्धमा उजुरी गर्नुपर्ने दिन आउँछ, त्यसकै लागि त हो नि कानुन बनेको। घरेलु हिंसा विरुद्धको कानुन बनिसकेपछि कतिले यसको प्रयोग गरेका छन् त हामी पनि बुझौँ न। सहकर्मी अभिमन्यु निरविले यसबारेमा अधिवक्ता पुण्यशिला दवाडीसँग गर्नुभएको कुराकानी सुनौ।
कस्तो छ भने, अब घरेलु हिंसाको ऐन आइसकेको छ, तर हाम्रो जुन अब मैले कुरा गर्दा चाहिँ मसँग आउने जुन क्लाइन्टहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यो ऐन अन्तर्गत चाहिँ जान त्यति चाहनुहुन्न। घरेलु हिंसा भएर आइसकेपछि फेरि त्यही व्यक्तिसँग बस्न अथवा त्यही ठाउँमा गएर बस्न उहाँहरूलाई सहज हुँदैन भन्ने उहाँहरूको मानसिकता छ, र जसले गर्दाखेरि उहाँहरू अंश लिएर चाहिँ छुट्टै जाने भन्नुहुन्छ होइन, जसले गर्दाखेरि हामीले चाहिँ अंशभण्डाको महल अन्तर्गत अब उहाँहरूको अंश माग्दिनुपर्ने हुन्छ होइन। र कतिपय अवस्थामा होइन, म मानसामा लिएर छुट्टै बस्छु, अहिले मलाई अंश चाहिँदैन, मलाई तलब दियोस्, मेरो छोराछोरी पढाइदियोस्, त्यति भए पनि पुग्छ भन्नुहुन्छ उहाँहरू, माना चामल माग्नुहुन्छ। र ऐन आइसकेका छ, जाउँ न त तपाईँहरू यो ऐन अन्तर्गत जाउँ भन्दा, होइन यो ऐन अन्तर्गत गएर मैले के पाउँछु र उसले सजाय पाएँ नि, मैले केही पाउँदिनँ, मेरो छोराछोरी पढाउनु पर्छ, त्यसकारण ऐन अन्तर्गत जाँदिनँ, मलाई त अंश र माना चामल माग्दिनुहोस् भन्नुहुन्छ। अलिकति यो ऐनको प्रभावकारितामा चाहिँ अलिकति औलो उठाउने ठाउँ आएको छ कि
किन यो ऐनमा कमी कमजोरीहरू, उसलाई दिने सजाय, उसले पाउने जुन सजाय छ, पछिबाट गएर त्यहीँ बस्नुपर्ने अवस्था आउन सक्छ भन्नाले नजाने हो।
एउटा कारण त के हो भने, अहिले जति पनि हामी कहाँ दिदीबहिनीहरू आउनुहुन्छ, उहाँहरू हिंसाको यति चरम सीमामा पुगेर आउनुहुन्छ कि सुरुवातमा उहाँहरू आउनुहुन्न घरभित्रको समस्या, मतलब किन घरको कुरा बाहिर ल्याउने भनेर उहाँहरू हिंसालाई सहँदा सहँदा गरिरहनु भएको हुन्छ होइन, अनि त्यो अति पुगिसकेपछि उहाँहरू यति त्रसित हुन्छ कि फेरि त्यही ठाउँमा गएर हामी बस्न सक्दैनौँ भनेर भन्। अनि दोस्रो कुरा भने के हुन्छ भने, यो घरेलु हिंसाको ऐनले चाहिँ के भन्छ भने चार ठाउँमा उजुरी दिन सकिन्छ भन्छ होइन, एउटा चाहिँ नजिकै स्थानीय निकाय, अनि दोस्रो भनेको नजिकैको प्रहरी भनौँ प्रहरी कार्यालय, तेस्रो भनेको महिला आयोग, र चौथोमा अदालत छ भने त्यति गइसकेपछि त्यो ऐनले पारिवारिक समस्यालाई किन बृहत्तर बनाउने भनेर त्यसमा मेलमिलापको एउटा प्रोभिजन राखेको छ, मिल्न सकेसम्म मिलाएर पठाउने भनेर यी चार सेक्टरले मिलाउने कोसिस गर्छ, र मिलाउन नसकेको अवस्थामा मात्र त्यसपछि अदालतमा रिफर गर्ने हो होइन। अनि त्यो भएको कारणले हाम्रो जति पनि पक्षहरू मैले भने चरम सीमामा, हिंसाको चरम सीमामा पुगेर आउने हुनाले उहाँहरू मिल्न चाहनुहुन्न होइन। अनि दोस्रो कुरा, सजाय पनि कमी नै छ, त्यसलाई त्यति सजाय भएर के गर्नु त, भोलि मेरो छोराछोरीले के पाउँछन् त। तेस्रो, यो ऐनमा क्षतिपूर्तिको व्यवस्था छैन, मतलब उसले कम्पेन्सेसन केही पाओस् अथवा बच्चाहरूलाई पढाउनको लागि भनौँ, अब हामी कहाँ आउने महिलाहरू भनेको धेरै नाबालक बच्चाहरू भएको आउनुहुन्छ, र उहाँहरूको बच्चाहरूलाई पढाउने कि, अथवा महिला पनि आर्थिक रूपमा सक्षम नभएको हुनाले घरेलु हिंसामा गइसकेपछि मैले खाने के, मेरो बस्ने बास कहाँ त, मैले पाउने के भन्ने उहाँहरूलाई चाहिँ त्यो भएको हुनाले यो ऐन अन्तर्गत उहाँहरू जानु चाहनु।
त्यसो भए महिला सम्बन्धी छुट्टै खालको कानुन नभएकै अवस्था अहिले,
कानुनै नभएको त भन्न मिल्दैन, तर जुन रूपमा घरेलु हिंसाको ऐन आयो, यो घरेलु हिंसाको ऐनले अलिकति रिमेडी हुने किसिमले महिलाहरूलाई यो घरेलु हिंसा ऐन अन्तर्गत गएर केही क्षतिपूर्ति पाउने, अथवा उहाँहरूलाई सुरक्षित बासस्थानको व्यवस्था हुने, अथवा उहाँहरूको जीव ज्यानको सुरक्षा हुने किसिमको कुनै पनि व्यवस्था नभएको, र जुन अन्तरिम संरक्षणात्मक आदेशको एउटा व्यवस्था छ, त्यो आदेशको व्यवस्था पनि कार्यविधिगत त्रुटि यति छ कि कसरी माग्ने, कुन प्रोसेसमा माग्ने, जस्तो अब अन्तरिम संरक्षणात्मक आदेश त अदालतले मात्र दिने भयो होइन, अब ओडामा गएको छ, म त्यो घरमा बस्न नसक्ने अवस्था छ, श्रीमानले फेरि मलाई कुट्न आउने अवस्था छ भने, त्यो अवस्थामा ओडाले अन्तरिम संरक्षणात्मक आदेश माग्नलाई के गर्ने त। कार्यविधिमा चाहिँ यो ऐनमा अन्तर्गत यसरी जान मिल्छ भने कार्यविधिगत हिसाबमा चाहिँ अस्पष्टता भएको कारणले पनि यो ऐन त्यति व्यवहारिक चाहिँ हुन सकेको जस्तो मलाई लागेन।
अधिवक्ता पुण्यशीला दवाडीले कानुनको प्रयोग नै गरेर न्याय खोज्न आउनेहरू थोरै भएको बताउनुभयो। कानुन अनुसार त हिंसा भएपछि तपाईँले स्थानीय निकाय, प्रहरी प्रशासन, महिला आयोगमा उजुरी गर्न सक्नुहुन्छ। यी निकायबाट न्याय नमिले चाहिँ तपाईँको उजुरी अदालत पुग्छ। प्रहरी कार्यालयले त घरेलु र महिला हिंसा हेर्ने छुट्टै व्यवस्था गरेको छ, त्यसको नाम हो महिला सेल। 75 जिल्ला प्रहरी कार्यालयमा भएका महिला सेलमा तपाईँको उजुरी लिन महिला प्रहरी नै हुन्छन्। हिंसामा परेकाहरूका लागि प्रहरी कार्यालयले कसरी सहयोग गर्छ, नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालसँग सहकर्मी गणेश आचार्यले सोध्नु भएको छ।
महिला र बाल बालिका विरुद्ध हुने अपराधहरूलाई चाहिँ हामीले अत्यन्त सेन्सिटिभ अपराध भनेर विशेष महत्त्वका साथ, अनि महिलामाथि हुने हिंसाहरूको बारेमा चाहिँ, महिलामाथि हुने अपराधहरूको बारेमा महिलाहरूले नै राम्ररी अनुसन्धान गर्न सक्छन्, महिला भेटिएमा पनि महिलाहरूको बारेमा कुरा गर्न सहज हुन्छ भनेर हामीले झन्डै 240 युनिटहरूमा चाहिँ विज्ञ महिला प्रहरीहरू चाहिँ राखेका छौँ, प्रशिक्षण दिएर प्रशिक्षित महिला प्रहरीहरू छन्। नेपाल प्रहरीले चाहिँ पोलिसी पनि ल्याएको कि मतलब महिलाहरूलाई सोसियली केयर गर्न, महिला भिक्टिम्सहरूले न्याय पाउन् अन्याय नहोस् उनीहरूलाई उनीहरूले समयमै चाहिँ उचित कानुन उपचार पाउन् भनेर महिला हिंसा विरुद्धका अपराधहरूलाई हेर्ने गरेका छन्।
जति महिला तथा बालबालिका सेलहरू छन् प्रहरीभित्र, तिनीहरू चाहिँ कतिको महिला मैत्री छन् जस्तो लाग्छ, जस्तो हिंसामा परेका महिलाहरूले त्यहाँ आएर सहज तरिकाले आफ्नो कुरा भन्न सक्छन्।
पुरुष प्रहरीलाई भन्दा महिला प्रहरीलाई भन्न सहज हुन्छ भन्ने नै अब त्यो रिसर्चबाट पनि, अब त्यो व्यवहारबाट पनि, अनुभवबाट पनि भएको हुनाले महिलाले आफूलाई के भन्छ कसरी भन्छ, रेपै भिक्टिमको कुरा आउनुहोस् न, रेपको बारेमा चाहिँ नि कम्प्लेन गर्न आउँदाखेरि महिलासँग भन्नाले सहज हुन्छ, त्यति पुरुषसँग हुँदैन भन्ने प्रकारले पनि त्यो महिलाको
तैपनि महिला मैत्री छैन, उनीहरूको काम त्यति सजिलो हुन सक्दैन।
अब आर्थिक रूपमा जस्तो चाहिँ तपाईँको के छ भने महिलाहरू छन् त तिनीहरूको चाहिँ इन्फ्रास्ट्रक्चर, जस्तो महिला सेलको बेग्लै रुम, बेग्लै अफिस,
र त्यस्तो महिला भिक्टिमहरू आउँदाखेरि त्यसै रूपमा बसेर उनीहरूलाई ट्रिटमेन्ट गराउने काउन्सिलिङ गर्ने कुरा गर्ने कतिपय प्रहरी कार्यालयमा त्यो चाहिँ व्यवस्था छैन, किनभने भौतिक सुविधा नभएपछि त्यही प्रहरी जुन मुद्दामा अर्को पुरुष प्रहरीले काम गर्ने रुममै बसेर तिनीहरूको बारेमा तिनीहरूसँग कुरा गर्नुपर्ने अवस्थाहरू कतिपय ठाउँमा त्यो मानेमा चाहिँ अलिकति समस्या छ। त्यसमा पनि अब महिलाहरूको लागि बेग्लै गर्नुपर्छ भनेर हामीले चाहिँ अब अहिले त्यो सुरुवात त गरिसकेका छौँ। त्योदेखि बाहेक महिला आफै चाहिँ अनफ्रेन्डली छ भन्ने कुरोमा चाहिँ मेरो सहमति कदापि छैन, तर अझै पनि सुधार गर्नुपर्ने त्यहाँ अझै छैन, मतलब भन्नु भौतिक पूर्वाधार दिनुपर्ने, बेग्लै खालका त्यहाँ संयन्त्रहरूको विकास गर्नुपर्ने र महिलाहरू आफै पनि आउटरिच गर्न जानुपर्ने र त्यो सङ्ख्या बढाउनु पर्ने स्तरका तालिम प्रशिक्षण त्यो यस्ता अवस्थाहरू पनि छन्। तर अब घरेलु हिंसाहरू चाहिँ नि प्रहरीले मुद्दा चलाउने केस नै नहुने हुनाले त्यस्ता केसहरूलाई मिलाइदिनु पर्ने हुन्छ, अनि मिलाउँदाखेरि प्रहरीले मिलायो त्यो अब हिंसामा परेका मान्छेले त अब आफ्नो जसले चाहिँ पीडा दिएछ पीडकलाई चाहिँ जुन देश प्रहरीले भडा कारवाही गरिदियोस् भन्ने त्यस्तो उहाँहरूको चाहना हुने कानुनसँग रूपमा गर्दाखेरि प्रहरीले चाहिँ मुद्दा चलाउन दर्ता गर्नुभन्दा पनि त्यो रिजल्भ गर्ने त्यो दुवै पत्ता राखेर निरापत्र गरिदिने क्षतिपूर्ति छ भने क्षतिपूर्ति गराइदिने उपचार छैन उपचार गराइदिने भन्ने खालको मात्रै कानुनी व्यवस्था हुनाले प्रहरीमाथि चाहिँ उजुरी लिँदैन दर्ता गर्दैन भन्ने खालको धेरै आरोपहरू छन्। यो नबुझेर पनि यसरी आउने गरेको चाहिँ अवस्था छ।
मिलापत्र गरियो बेलुका गएपछि फेरि कुटपिट हुन सक्ने अवस्था त भइरहन्छ नि।
अब त्यसरी कुटपिट हुन थाल्यो भने चाहिँ घरेलु हिंसा नभइकन त्यसलाई चाहिँ अब तपाईँको ज्यान मार्ने उद्योगमा अब त्यसरी संसद संवेदनशील अङ्गमा प्रहार गरेका छ अब मान्छे चाहिँ मर्ने नै खालको स्थिति छ भने अब अलि अब त्यसलाई चाहिँ क्राइमको रूपमा इस्टाब्लिस गरेर अनुसूचितको मुद्दा बनाएर ल्याउनुपर्छ। त्यसपछि मुद्दा हेर्नु प्रहरीले अब श्रीमती के अरे श्रीमानको बिचमा झगडा हुन्छ बेलुका रक्सी खाएर झगडा गर्छ पिट्छ दुई चार थप्पा त्यसपछि अनि आउँछ अनि आएपछि चाहिँ उसले फेरि आफै के हुन्छ नि होइन अब इन्टरभ्यूलाई नसिद्धेर अब नगर्ने गर्दै हुन्थ्यो भनेर यस्ता खालको चाहिँ आम चाहिँ अब हाम्रो सामाजिक जुन परिस्थिति छ सामाजिक अवस्था छ होइन सोच छ समाजको अब समाज फेरि विभिन्न प्रकारले विखण्डित भइरहेको अवस्था छ अनि यी आम कुराहरूले गर्दाखेरि
अब यस्तो खालको मुद्दाहरू परेन प्रहरीमा कसैले उजुर गरेन प्रहरीको आफ्नो इनिसिएसन चाहिँ के हुन्छ?
होइन प्रहरीले पनि कस्तो भने प्रहरी पनि कम्युनिटीमा काम गर्ने भएको हुनाले हामीले पनि क्राइम प्रिभेन्सन प्रोग्राम्सहरू हुन्छ प्रहरीको होइन अनि त्यो कम्युनिटी आउटरिच प्रोग्राम छ स्कुलहरूमा गएर हाम्रो प्रहरीहरूले कुरा गर्छन् अनि कम्युनिटीमा इन्ट्राक्सन्सहरू हुन्छ त्यसको बेलामा चाहिँ हामी उत्प्रेरणा दिन्छौँ कि तपाईँहरूमाथि भएको अन्याय सहेर नभन्नुहोस् अन्याय सहनु भनेको पनि न्यायको विरुद्धमा लाग्नु हो अन्याय सहनु पनि पाप हो अन्याय सहनु हुँदैन भनेर हामीले आफ्नो प्रकारले चाहिँ त्यसरी पनि गर्ने गरेका छौँ। अनि प्रहरीले चाहिँ त्यस्तो चाहिँ एनजिओ आइएनजिओहरूसँग पनि मिलेर काम गरेका छ र उनीहरूले एनजिओहरूले गरेको गर्ने कामहरूमा पनि हामीले सपोर्ट गरेका छौँ जहाँसम्म महिलाको उत्थानको कुरो अथवा बालबालिकाको उत्थानको कुरो उनीहरूको वेलफेयरको कुरोमा उनीहरू मान्छे हुने अपराध हिंसालाई रोक्ने सवालमा हामी चाहिँ त्यस्ता संस्थाहरूसँग पनि मिलेर काम गर्छौँ। त्यस कारणले यसलाई रोक्ने सवालमा पनि हाम्रो चाहिँ महत्त्वपूर्ण इनिसिएटिभहरू चाहिँ छ।
परिवारका कुनै सदस्यले अर्कोलाई पिट्ने व्यवस्था गर्ने गाली बैजती गर्ने जबरजस्ती यौन दुर्व्यवहार गर्ने लगायतका गतिविधिलाई घरेलु हिंसा भनिन्छ। त्यसभित्र धेरै चाहिँ महिलाहरू हिंसामा पर्ने गरेका छन्। घरेलु हिंसामा बढी जस्तो महिलाहरू परे पनि यसले घर परिवारमा पुरुषमाथि हुने हिंसालाई पनि बुझाउँछ। कतै तपाईँ दिदी बहिनीहरूले पनि नजानिदो पारामा आफ्ना पुरुषमाथि हिंसा त गरिरहनु भएको छैन? अब कतिपय पुरुषहरू त महिला हिंसा अनि घरेलु हिंसाको विरुद्धमा पनि हुनुहुन्छ नि, तर अब प्रस्तुत गर्न लागेको नाटकमा चाहिँ मैले गल्ती गरेँ कि क्या हो भनेर पछि महसुस गरेका एकजना पुरुषको कथालाई समेट्दैछौ।
पारा म त बुझ्नै सक्दिनँ के अहिलेसम्म केयर बसिरहे कि त चारजना नाथिया परिवारलाई भात पकाउनु आधा रात लाग्छ तँलाई
यही पनि भ्याए भन्नु न दिनभरि मेलो गरेर आएकी त हो नि कान्छोलाई बल्ल खुवाएर सुताएँ र पो यहाँ भान्सामा पस्न पाएँ कि त भ्याए कि भ्याइन पनि बुझ्नु पर्यो नि कहिलेकाहीँ त
यसका कुरा तँलाई चाहिँ अब दुई छाक भात पकाउने काम पनि भ्याइ नभए पनि होइन अब यो भात पकाउने चुलोमा पनि म आफै आउनु पर्यो
कहिले भने छु र मैले तपाईँलाई भात पकाउनु पर्यो भनेर एकछिन बस्नु न म पकाइहाल्छु नि तपाईँलाई भोक लाग्यो होला भनेर पो हतार हतार गर्दैछु त यहाँ
गरेस् हतार झन्सारोमा साथीहरूले बस अरू पनि खा भन्दै थिए।
रातभरि धोकेरै बसेको भए भइहाल्थ्यो नि त, किन आइरा?
तँलाई त म घरै नआए चाहिँ हुन्थ्यो नि, आफ्नो सुर गर्न पाउँथिस्?
होइन, मैले आफ्नो सुर के गरेको छु र अहिलेसम्म के चेन्ज गरेको छु र मैले भन्नु त के गरेको छु? यही घरलाई राम्रो होस् भनेर रात दिन नभनी खटेको छु। एक दिन राम्रो लुगा चाहियो भनेको छैन, एक दिन मिठो खानु पर्यो भनेको छैन।
राम्रो लाउन मिठो खाना त त्यही अनुसारको तेरो बिहोरा नि हुनु पर्यो नि। एउटा जा भात पकाएको ढङ्ग छैन, आधा रात भइसक्यो। हजुर, राम्रो लाउने मिठो खाने
के गरेको छु र मैले?
अझ बोल्छस्? अझ बोले के गर्छु?
आधाहरू पका भयो नि भइहाल्थ्यो नि।
के रे, फेरि मलाई भात पकाउनु भन्ने त? भाँडा पनि मैले माझ्नु पर्ने होला होइन? मैले सबै यो चुलो चौको गर्ने हो नि, तेरा चाहिँ काम के हो नि? झ्यालमा बसेर यसरी औँलो टोकेर बस्नुहोस्।
हे भगवान्, कसरी चाहिँ जीवन काट्नु होला मैले यस्तो मान्छेसँग।
ओ सुन त, हिजो त्यहाँ बजार जाँदा लुगा अलि मैले छ लडेको थिएँ, त्यहाँ धोएर राखेँ है।
हुन्छ, तर भ्याउँदिनँ कि अहिले त।
के रे के रे, मुखाले के भने कि तैँले?
आज आफू बिरामी पनि छु, पानी देख्दा पनि सृङ्गो गर्ने भएको छ जिउ। फेरि भात पकाएर खाएर उहाँ धान गोड्ने मेलो पनि भ्याउँछ मैले।
होइन होइन, कतिसम्म माथि नै सकेँ कि त, मैले यही घर लुगा धोएर बसौँ होइन? अनि यत्रो घर चलाउने पैसा चाहिँ आकाशबाट झर्छ कि तैँले गर्छस् घरको बन्दोबस्त?
मैले सधैँलाई भनेको पनि त होइन, आज एक दिनलाई भनेको, सन्चो नभएर पो त।
एक दिनलाई भनेपछि अर्को दिन पनि भन्ने नि? हिजो भात लगा भन्थिस्, आज लुगा धो भन्दै थिएस, भोलि भाँडा माज पर्सिदेखि तेरा छरछरीका लुगा धोइदिए, नोकर बनाउने सोचे कि तैँले मलाई?
होइन, मेरो ज्यान चाहिँ मान्छेको होइन, मलाई चाहिँ बिमार लाग्दैन क्या हो?
अरू केही पनि होइन, तैँले मलाई हेपी क्योस् माया गर्यो, घरमा पैसाको खाँचो बनाएन भनेर माथि कि त न्यु खोजेस् मसँग?
खै कस्तो खालको माया गरे हो तपाईँले, गोदी गोदी
अझ मुखमुखे लाग्दिरहेछ यो। होइन, सधैँ मुखमुखे लाग्छस् त, लोग्नेसँग कसरी बोल्नुपर्छ भने थाहा छैन तँलाई, त्यही आएर कचक कुचुक पारिदिन्छु अहिले। अनि
अब त्यही त बाँकी छ नि, यतिका दिन दुई दुईवटा छोराछोरी हुँदा नि तपाईँले मलाई चिन्नु भएन, कति घोट्यौँ म, के गरौँ मैले? बिहानदेखि बेलुकासम्म काममा हुन्छु, न खानको ठेगान न सुत्नको ठेगान, तपाईँको सेवामा पनि के कमी गरेको छु र मैले? मलाई यत्तिकै सजाय दिनुहुन्छ तपाईँ, बरु मलाई मारिदिनुहोस् एक दिन होइन दुई दिन होइन, तपाईँ कति खपु म, दिनदिनको पिटाइ गालीसँग म त फुट्ने बेला भइसकेँ। हे भगवान्, मलाई लैजाऊ बरु।
मर मर, त त मरेकै जाति हुन्थ्यो त, बुझ्यो? भरेसम्म मैले भने मानिस भने मानिस, नत्र भने मैले जाने आएको छु, त्यो अरू रहेछु, मलाई भगवान्ले लान्छ कि कसले लान्छ अनि देखाइदिन्छु। ठुला कुरा गरिदिएछ।
बोतलको पानीले आँखा सन्काए नानीले।
अरे कोही छैन त, कहाँ मुनि छ त्यो? छोरा छोरी नि छैनन्, पतिसम्म आइपुग्यो त्यसले।
ओए बाहिर निस्के, भेटुन मात्र तँलाई जल्टेर क्वाइ क्वाइ पारेर बार्न सकिनँ भने निस्के भनेको।
इन्द्र अङ्कल, घरमा त कोही पनि हुनुहुन्न, ए काकीले चाबी दिएर जानुभएको छ।
चाबी? अरे मेरा छोराछोरी त?
काकीले सँगै लिएर जानुभयो, अब म बस्न सक्दिनँ, छोड पत्रको लागि निवेदन दिन्छु अनि मात्र कुरा गर्छु भनेर जानुभएको छ। अनि माइततिर जानुभएको कि के हो? जाने बेलामा त घरलाई हेरेर कति बेर रुनु पनि भयो, तपाईँले के गर्नुभएको थियो? पनि
जिस्किने कुरा नगर त केटा, इन्दिरा जस्तै छैन, मेरी स्वास्नी हो त, म त्यसलाई धेरै अगाडिदेखि चिन्छु।
तपाईँले पनि अति गर्नुभयो नि त, अहिलेसम्म त उहाँले कति सहनुभयो सहनुभयो, गाउँको सबैले त्यसै भन्छन्, सबैलाई थाहा भएको कुरो हो। त्यस्तै राम्रो काकीलाई लखटेर कसरी बस्नुहुन्छ यस्तो गर्नु खोइ? ल भात पकाएर खानुहोस्, म चाहिँ लागेँ।
नमस्कार गरे।
नमस्कार। र कति गाउँले आउनुभयो जाइ साहब?
यतिका दिन घरमा एक्लै परे, साह्रै गाह्रो हो। न खानको ठेगान, न बस्नको ठेगान। छोरा छोरी इन्दिरा साह्रै सम्झना आयो क्या बा।
के गर्नुहुन्छ त? उहिलेलाई बुद्धि पुर्याउनु भएन। छोरी त जसरी नि छुट्टिएर बस्छु भन्छ। अदालतमा मुद्दा पनि हालिसकेका छ। मैले नि अब सक्दिनँस भने मैले के गर्नु? मल्ला गर भने
गाउँका सारा मान्छेले नि मलाई नै दोष लाए, मलाई नि गल्ती नै गऱ्यौँ भन्ने चाहिँ लाग्यो। एकपल्ट इन्दिरासँग कुरा गराउनु भयो?
महिला सम्बन्धी कानुन अप्ठ्यारो छ भने तपाईँलाई थाहा थिएन, घरेलु हिंसाको ऐन थाहा थिएन तपाईँलाई? तपाईँले त आफ्नो स्वानी भने नि पिट्न गाली गर्न बना त गर्नुभयो त।
गल्ती भयो बा, एकपल्ट बोलाइदिनु न इन्दिरालाई, यसो कुरा गरौँ।
भेट्दिनँ भन्छे के गर्नु मैले? तै पनि एकछिन पाउनुहोस्।
हेर इन्दिरा, मैले जे गल्ती गरेँ फेरि मुद्दा किन हालेँ कि? आखिर म तिम्रो श्रीमान हुँ। हिँड घर जाउँ, मुद्दा पनि फिर्ता लियो।
मैले मुद्दा हालेँ कि छैन, हाल्ने तयारी चाहिँ गरेका
थिएँ। जे गर्यो राम्रो गर्यो, अब किन मुद्दा हाल्न पर्यो? हेर मैले यतिका दिन एक्लै बस्दा धेरै कुरा भुइसकेँ, तिमीलाई गरेको व्यवहार मलाई भित्रभित्र पोल्दैछ कि। फेरि अर्को बेजत किन गराउँछौ मेरो भन त? हिँड, मैले तिम्रो महत्त्व साँच्चै बुझेको छु। पुलिस अदालत नजाउँ कि, त्यसले तिमीलाई र मलाई नै राम्रो गर्दैन। अझ बाँकी यतिका जिन्दगी त छ नि, किन छुट्टिएर बस्नु पर्यो?
ठिकै छ नि त, सोध्छु म यसबारेमा।
के सोच्नु पर्यो? म लिन आएको छु। ल हिँड, खै कता छन् छरछरी, लिएर जाउँ, उतै बसौँला।
अँ, म पहिला कुरा सोध्छु अनि पछि तपाईँसँग कुरा गरौँला।
मैनालीले र अभिनय गर्ने कलाकार हुनुहुन्थ्यो प्रभाकर नेउपाने, अन्जु देउजा, रामबाबु रेग्मी, प्रकेश सिन्धुलिया। हिंसाले घर परिवार र सम्बन्धलाई कस्तोसम्म बनाउँदो रहेछ? यदि यो नाटक कि महिला पात्र घर छोडेर नहिँडेकी भए ती पुरुषले आफू गलत छु भनेर नबुझ्ने पो थिए कि? यो सबै कुरा बुझ्न ती महिला पात्रलाई घरेलु हिंसा सम्बन्धी ऐनले साथ दिएको हो भन्ने मलाई लाग्छ। यदि त्यो नभइदिएको भए त्यत्रो आँट गरेर अदालतसम्म जाने कुरा कहाँबाट सोच्न सक्थिन् तिनले? परिवारभित्रै मिलेर बस्न को चाहँदैन? तर हरेक कुरा सहनुको पनि हद हुन्छ अनि गर्नुको पनि हद हुन्छ। सोच्नुहोस् त, तपाईँ पनि घरेलु हिंसाबाट पीडित त हुनुहुन्न? यदि त्यस्तो हो भने यसको लागि तपाईँलाई राज्यले कानुन बनाइदिएको छ, त्यसैले यसको विरुद्ध बोलौँ, त्यसका लागि कानुनले तपाईँलाई सघाउँछ। आज चाहिँ हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौँ। आज हामीले घरेलु हिंसा ऐन र यसको पृष्ठभूमिमा रहेर उजुरी परेका केही मुद्दाहरूको विषयमा तपाईँलाई सुनायौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई केही भन्न मन पक्कै लागेको छ होला, हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ। मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि हाम्रो नम्बर 5500 पठाउनुहोस्। तपाईँका कुरा हामीलाई 1660013457 जुनसुकै बेला रेकर्ड गराउन सक्नुहुन्छ। यसमा फोन गर्दा पैसा लाग्दैन। तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ। हाम्रो पेज हो www.facebook.com/nepalchautari.afn। यो कार्यक्रम हाम्रो वेबसाइट www.afn.org.np मार्फत तपाईँ चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रम यति नै। आउँदो शुक्रबार र शनिबारको नेपाल चौतारीमा अर्को विषयका बारे छलफल गर्न आउनेछौँ। आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई बिदा हुन्छु। नमस्कार।
रेडियो अर्पण 104.5 MHz।
मामु, दादालाई फोन गरेर सिक्री पठाइदिनु भनिसो न विदेशबाट।
किन विदेशबाट पठाइदिए भन्नु?